اس مہینے کے اوائل میں دنیا کے کئی ذرائع ابلاغ میں بھارت کے شہر ممبئی میں 21 کروڑ مالیت کی 7 کلو گرام یورینیم چوری کی خبر شائع ہوئی، جس کے مطابق مہاراشٹر کے انسداد دہشت گردی کے اسکواڈ نے 2 افراد کو غیر قانونی یورینیم کے ساتھ گرفتار کیا۔ اس سے پہلے سن دسمبر 2015 میں ایک عالمی جریدے کے نیشنل سیکیورٹی ایڈیٹر جیفری اسمتھ نے لکھا کہ بھارت کے مدراس کے ایٹمی پاور اسٹیشن سے یورینیم کی چوری یکے بعد دیگرے ہونے والے وہ واقعات ہیں جن پر امریکہ اور مغربی طاقتیں فکر مند ہیں، کیونکہ یورینیم کی چوری کے واقعات بھارت جیسے ملک میں عام ہونا ایک خطرناک بات ہے، مگر تجارتی مفادات کے باعث امریکہ اور عالمی طاقتیں بھارت پر دباؤ کے حق میں نہیں۔ اس سے پہلے 2008 میں بی بی سی نے بھارتی ریاست میگھالیہ میں 5 افراد کو یورینیم اسمگلنگ کے الزام میں گرفتار کرنے کی خبر دی تھی۔ 2010 میں گارڈین اخبار نے ہارورڈ اسٹڈی کے حوالے سے پاکستان میں جوہری مواد کی چوری کو حقیقی خطرہ قرار دیا، جس میں پاکستان اور بھارت سمیت لگ بھگ 40 ممالک میں یورینیم کی حفاظت پر سوال اٹھایا گیا تھا، اور یورینیم کی چوری کی خبریں جنوبی ایشیائی ممالک سے ایک خاص سمت میں چل نکلیں۔ حالیہ دنوں میں بھارت میں دوبارہ یورینیم کی چوری کی خبروں کے بعد عالمی اداروں کو جوہری تنصیبات اور جوہری مواد کے محفوظ ہونے کے بارے میں کتنا فکر مند ہونے کی ضرورت ہے۔ اسی موضوع پر کچھ بھارتی تھنک ٹینک سے بھی بات کرنے کی کوشش کی، مگر تاحال ہمیں جواب موصول نہیں ہوا۔ دوسری طرف ساؤتھ ایشیا اسٹریٹجک اسٹیبلٹی انسٹیٹیوٹ اسلام آباد کی ڈائریکٹر جنرل ڈاکٹر ماریا سلطان نے اس مسئلے پر روشنی ڈالی۔
ڈاکٹر ماریا سلطان ڈائریکٹر جنرل ساؤتھ ایشین اسٹریٹجک اسٹیبلٹی انسٹیٹیوٹ، اور ہمارا ادارہ بڑے پیمانے پہ تابکاری پھیلانے والے ہتھیاروں پہ کام کرتا ہے، اور اسپیشلائزیشن بھی نیوکلیئر سیکیورٹی اور انٹرنیشنل پولیفریشن کے اوپر ہے۔
بھارت سے کچھ عرصے سے اس طرح کی خبریں آئی ہیں جن میں سیکیور قسم کی لیب سے یورینیم چوری کر لی گئی، اور یورینیم عام طور پہ بڑا ریڈیو ایکٹیو مٹیریل ہوتا ہے، یعنی اس کے علاوہ وہ اگر کسی غلط گروہ کے ہاتھ لگ جائے تو اس سے سوری ہتھیار تک بنائے جا سکتے ہیں۔ تو ان خبروں کے پس منظر میں آپ کی کیا رائے ہے؟
دیکھیں، اس وقت جو واقعہ اس وقت ہندوستان میں رونما ہوا ہے، یہ اپنی نوعیت کا پہلا واقعہ نہیں ہے جو ہندوستان میں ہوا ہے۔ اس طرح کے مختلف اوقات میں ہندوستان کے اندر نہ صرف جو ہے آپ کو بین الاقوامی سطح کے اوپر، بلکہ اندرون خانہ، بالخصوص جو ہندوستان کے اندر بابا اٹامک ریسرچ سینٹر ہے، وہ اس کا ایک طرح سے گھر رہا ہے، جہاں سے یورینیم اور یورینیم کے ساتھ منسلک مختلف طرح کا جو ایٹمی مواد ہے وہ ایک نجی مارکیٹ کے لیے، فروخت کے لیے موجود رہا ہے۔ ہاں، یہ پہلی دفعہ ہے کہ جہاں بابا اٹامک ریسرچ سینٹر اس بات کی فورینزکس کرنے کی کوشش کی ہے کہ انہوں نے کہا ہے کہ یہ مواد وہاں سے نہیں لکھا، جبکہ اگر آپ ماضی میں دیکھتے ہیں تو بابا اٹامک ریسرچ سینٹر جو دنیا کے اندر ایریڈیٹڈ بلیک ڈائمنڈس تھے، جن کا سودا ان کے بڑے جو سائنسدان ہیں انہوں نے وہ مٹیریل جو ہے، خاص طور پہ ہندوستانی جو ڈائمنڈس ہیں، ان کو ایریڈیٹ کر کے لندن کے اندر بیچا تھا۔ اسی طرح مختلف اوقات میں نہ صرف ہائیلی انرچ یورینیم بلکہ اس کے ساتھ جو باقی مواد ہے وہ بھی ہندوستان کے اندر مختلف اوقات کے اندر بکتا ہوا نظر آیا ہے۔ یہ اس بات کی عکاسی کرتا ہے کہ ہندوستان کے اندر ایٹمی مواد کے لیے جو سیکیورٹی کا سسٹم ہے وہ نہ ہی محفوظ ہے اور نہ ہی اس سطح کے اوپر ہے جس کو بین الاقوامی طور کے اوپر اطمینان بخش کہا جا سکتا ہے۔ دنیا میں اس وقت ایٹمی مواد کو اور ایٹمی مواد کی سیکیورٹی کے لیے مختلف اقدامات ہیں جو انٹرنیشنل اٹامک انرجی ایجنسی واضح کرتی ہے، اور اس کے بعد وہاں کی جو بھی انفرادی طور پہ جو ملک موجود ہے وہ یہ اقدامات خود اٹھاتا ہے۔ یہ بہرحال ایک نیشنل رسپانسبلٹی ہے جو بین الاقوامی خد و خال اور مختلف جو کنونشنز ہیں جن کی آپ سگنیٹری ہوتے ہیں، اس کے مطابق آپ کو آگے بڑھنا پڑتا ہے۔ ہندوستان اس وقت کنونشن اگینسٹ فزیکل پروٹیکشن آف نیوکلیئر مٹیریلس، اس کی امینڈمنٹ کے ساتھ نہ صرف دستخط کر چکا ہے، لیکن اس کے ساتھ ساتھ پابند بھی ہے کہ وہ تمام اقدامات اٹھائے۔ لیکن جب آپ ان واقعات کو دیکھتے ہیں اور ان کی شرح دیکھتے ہیں، جتنی شرح سے ہندوستان کے اندر یہ واقعات رونما ہو رہے ہیں اور ہوتے جا رہے ہیں، وہ اس بات کی عکاسی کر رہے ہیں کہ جو بین الاقوامی سٹینڈرڈز ہیں، ہندوستان کا ایٹمی پروگرام اس سے بہت دور ہے، اور ایٹمی مواد کا جو سیفٹی کا نظام ہے یا حفاظتی نظام ہے، اس کے اندر بھی ابھی بہت سارے خد و خال ایسے ہیں جو اس وقت ہندوستان کی حکومت سے ایک بڑی سنجیدہ جو ہے ایفرٹ مانگتے ہیں۔
पाकिस्तान और हिंदुस्तान एक दूसरे के हरीफ ममालिक कहलाते हैं, तो बैन अक्वामी एजेंसियाँ अगर दोनों ममालिक में यूरेनियम और जौहरी तंसीबात की हिफाजत के हवाले से जायज़ा लेती हैं, तो कितना महफूज समझती हैं इन दोनों ममालिक में जौहरी तंसीबात और यूरेनियम जैसे मटेरियल्स को?
अक़वामी एजेंसीज जब भी एटमी मवाद के हफाजती निज़ाम का जायज़ा लेते हैं तो ये इस बात पे अपनी बुनियाद रखता है कि दोनों ममालिक कितनी हद तक किन कन्वेंशन के पाबंद हैं, या इंटरनेशनल एटॉमिक एनर्जी एजेंसी जो एक न्यूक्लियर वॉचडॉग का किरदार अदा करती है, उसके किस किस प्रोटोकॉल्स के साथ उनका ताल्लुक है। दोनों ममालिक जो हैं एटमी रियासतें हैं, इसलिए ये फुल स्कोप सेफ गार्ड्स नहीं रखती हैं, बल्कि वॉलंटरी बेसिस के ऊपर सिर्फ उन तंसीबात के ऊपर जायज़ा लेने की इजाज़त देती हैं जो सिविलियन पर्पसेस के लिए इस्तेमाल होते हैं, यानी कि जिनका ताल्लुक एटमी प्रोग्राम का अस्करी नौयत का नहीं, जो गैर अस्करी नौयत की जो प्रोग्राम है वो उस तक रसाई की इजाज़त देती हैं। लेकिन इन तमाम तर चीज़ों के बावजूद जो सबसे अहम बात है किसी भी रियासत के लिए जिसके पास एटमी मवाद मौजूद हो, वो ये है कि उनके पास एक इंटरनेशनल एटॉमिक एनर्जी रेगुलेटरी जो है अथॉरिटी हो। हिंदुस्तान के अंदर ये इंटरनेशनल एटॉमिक एनर्जी अथॉरिटी जो है मौजूद नहीं है, ना ही कोई नेशनल अथॉरिटी की रेगुलेटरी बॉडी मौजूद है। इसके बरक्स पाकिस्तान के पास पाकिस्तान न्यूक्लियर रेगुलेटरी अथॉरिटी है, और उसके तहत ना सिर्फ आपका लाइसेंसिंग प्रोसेस लेकिन उसके साथ साथ जितना भी एटमी मवाद है उसके ऊपर ख़ास चेक रखा जाता है। लेकिन जो चीज़ आप हिंदुस्तान में देखते हैं वो ये है कि इस वक्त हिंदुस्तान के अंदर जो एटमी रेगुलेटरी अथॉरिटी है वो एक एटमी रेगुलेटरी बोर्ड के ज़रिए जो उनके ऑपरेटर्स के अंदर ही मौजूद है, यानी कि ऑपरेटर जो वो लोग जो एटमी प्लांट बनाते हैं उसके ज़रिए ही इसको मैनेज किया जा रहा है। यही वजह है कि मुख्तलिफ अवकात में आप ये देखते हैं कि एटमी मवाद की ना तो वजाहत हो सकती है कि वो कहाँ चला गया हिंदुस्तान में, या बहुत सारे अवकात में ये भी है कि ये जितना एटमी मवाद किसी एक एटमी तंसीब में जाता है उसके बरक्स जब वो बाहर निकलता है तो उसकी तादाद कहाँ बहुत कम होती है। और उसके साथ साथ ये इस बात की अक्कासी भी करता है कि शायद जो अस्करी प्रोग्राम है हिंदुस्तान का एटमी, वो क्योंकि इस वक्त सिविलियन अप्रैटिस के नीचे है, यही वजह है कि अभी तक जो रेगुलेटरी फ्रेमवर्क्स हैं वो उतनी तेज़ रफ्तारी से या उतनी तनदही से काम करते हुए नज़र नहीं आते जो बाकी एचमी रियासतों के साथ देखने में नज़र आते हैं जो अस्करी प्रोग्राम रखते हैं। लेकिन इस वक्त सबसे बड़ी तशवीशनाक बात यह है कि ये महज किसी आम साइंसदान के हाथ में नहीं, लेकिन किसी ग्रोह के हाथ में है या ऐसे लोगों के हाथ में है जो इस बात की निशानदेही करते हैं कि हिंदुस्तान के अंदर शायद एक ब्लैक मार्केट मौजूद है। और
कौमी ज़राए अबलाग में अक्सर ये खबरें आती रही हैं कि पाकिस्तान के पास जो जौहरी मवाद मौजूद है वो किसी तरह दहशतगर्दों के हाथ लग सकता है, हाई रिस्क है, तो इस पर बैन अक्वामी रिपोर्ट्स क्या कहती हैं?
क्योंकि ये एक नेशनल रिस्पॉन्सिबिलिटी है कि आप एटमी हिफाजती निज़ाम किस तरह बनाते हैं, ये किसी भी मुल्क का या रियासत का एक नेशनल जो है प्रोग्राम होता है। अगर इस प्रोग्राम के अंदर कुछ तब्दीली आती है तो जाहिर है इसके जो मामलात हैं वो भी उसी नौयत से देखे जाते हैं। दोनों ममालिक पाकिस्तान और हिंदुस्तान जो हैं NPT जो एक सेंट्रल ट्रीटी है उसके अंदर एक के अंदर इस वक्त सिग्नेचरी नहीं है, यही वजह है कि इस वक्त जो भी प्रोटोकॉल साइन की गई हैं इंटरनेशनल एटॉमिक एनर्जी एजेंसी की जो एक न्यूक्लियर वॉचडॉग है वो महदूद सतह की हैं और सिर्फ सिविलियन प्रोग्राम तक महदूद हैं। अगर आप पाकिस्तान के एटमी प्रोग्राम को देखें और इसके निस्बत में हिंदुस्तान के एटमी प्रोग्राम को देखें तो ये बात वाज़े हो जाती है कि पाकिस्तान का एटमी प्रोग्राम बैन अक्वामी ज़राए इब्लाग के तासुब का शिकार रहा है, जहां पाकिस्तान ने जो मुख्तलिफ इक़दामात किए हैं उनको वो ज़राई हासिल नहीं हुई जो कि हासिल होनी चाहिए थी। पाकिस्तान को जहाँ भी अपनी कमी महसूस हुई, पाकिस्तान ने 2004 के बाद ना सिर्फ उसमें मौसर इकदाम उठाए हैं लेकिन उसके साथ साथ पाकिस्तान ने जो नेसेसरी एक्शन प्लान था बिलखसूस एटमी मवाद के रोकथाम, एटमी मवाद के हफाजती निज़ाम के नुक्ते नज़र से उसको किया। हिंदुस्तान का एटमी प्रोग्राम देखें तो ये बात वाजे होती है कि हिंदुस्तान के अंदर तकरीबन इस वक्त 56 से ज़ायद ऐसे इंसिडेंसेस ना सिर्फ रिपोर्ट हुए हैं जो CBI के मुताबिक रिपोर्ट किए गए हैं, जिसमें ना सिर्फ एटमी मवाद हिंदुस्तान के अंदर इंटरनेशनल मार्केट के लिए और नेशनल मार्केट के लिए अवेलेबल था लेकिन मुख्तलिफ अवकात में ये हाईली इनरिच यूरेनियम भी था, यानी कि ये ऐसा एटमी मवाद था जो एटम बम बनाने के लिए भी इस्तेमाल किया जा सकता था। इसके बरक्स अगर आप ये देखें कि क्या हिंदुस्तान ने वो ज़मीनी इकदाम उठाए जिसके ज़रिए एटमी मवाद को हफाजती सिस्टम को जो है आप महफूज या उस सतह का कह सकते थे जो बैन अक्वामी तौर के ऊपर एक स्टैंडर्ड के तौर पर माना जाए, تو انفارچونیٹلی وہ اس سطح پہ نہیں ہے اور نہ ہی اس قسم کے اقدامات کیے گئے ہیں. ابھی تک ہندوستان کے پاس ایک انڈیپینڈنٹ نیوکلیئر ریگولیٹری اتھارٹی نہیں ہے جس کے تحت ہندوستان کے ایٹمی پروگرام اور ایٹمی مواد کو نہ صرف محفوظ کیا جائے لیکن ایک سسٹم کے ذریعے اس کو کار بند کیا جائے. اس کے علاوہ جو یہ لیٹسٹ جو کیس ہوا ہے اس کے اندر بھی جو ایکشن دیکھنے میں نظر آیا وہ ہندوستان کی اینٹی ٹیررسٹ فورس نے کیا بہ نسبت ہندوستان کی سینٹرل انڈسٹریل سیکیورٹی فورس کے جو کہ اس وقت تعین ہے ہندوستان کے ایٹمی پروگرام اور ایٹمی پروگرام کے ساتھ منسلک لوگوں کے ساتھ. یہ اس بات کی عکاسی کرتا ہے کہ ہندوستان کے اندر جو ایٹمی مواد کے لیے جو اصول ہیں وہ ابھی تک نہ تو واضح ہیں اور اس کے اندر ایک بہت بڑا نیٹ ورک ہے. اسی طرح جو بابا اٹامک ریسرچ سینٹر ہے اگر آپ اس کو دیکھتے ہیں اس کو خود دیکھتے ہیں تو آپ کو یہ نظر آتا ہے کہ تقریباً 20 سال ہندوستان کا یہ جو سینٹر جو ہندوستان کے عسکری ایٹمی پروگرام کے ساتھ منسلک تھا اس یہ نہ صرف بین الاقوامی الیسٹ ٹرافکنگ آف نیوکلیئر مٹیریل کے اندر ایک کلیدی کردار ادا کرتا رہا بلکہ جیسے میں نے پہلے کہا یہ جو نیوکلیئر ڈائمنڈز ہیں اس کے اندر اسفرا جو ان کا ریسرچ سینٹر ہے وہاں ان کے جو سینئر نیوکلیئر سائنٹسٹ ہیں وہ اس کے اندر ملوث پائے گئے. اس کے علاوہ جو مختلف دوسرے واقعات بھی ہوئے ہیں ہندوستان کے اندر اس کے اندر بھی ہندوستان کے جو سائنٹسٹ ہیں جو ایٹمی مواد ہے وہ بیچتے ہوئے نظر آئے دیکھتے ہوئے نظر آئے. اور حیران کن بات یہ ہے کہ کچھ اوقات میں جہاں یہ جو مواد ہے عسکری نوعیت کا تھا اس بات کی عکاسی کرتا ہے کہ وہاں بھی شاید ایٹمی حفاظتی نظام یا ایٹمی مٹیریل کو محفوظ کرنے کے جو نظام ہیں وہ اتنے مؤثر نہیں تھے اور اگر تھے تو بہرحال اتنے تندوہی سے وہاں کام نہیں کیا گیا کہ ان تمام چیزوں کو وہ روک سکتے.
جنوبی ایشیا میں یورینیم کی چوری اور بھارت میں سات کلو گرام یورینیم کی چوری کی خبر کے بعد جوہری مواد کی حفاظت پر سوالات اٹھائے گئے ہیں اور اسی موضوع پر ابھی آپ ساؤتھ ایشین اسٹریٹجک اسٹیبلٹی انسٹیٹیوٹ کی ڈائریکٹر جنرل ڈاکٹر ماریا سلطان سے بات چیت سن رہے تھے. ہم نے بھارت میں جوہری ہتھیاروں کے پھیلاؤ پر نظر رکھنے والے کچھ ماہرین سے بات چیت کی جن میں سے ایک نے اسے پاکستانی حکومت اور افواج پاکستان کا پروپیگنڈا کہہ کر مسترد کیا جبکہ ایک اور نے نام نہ نشر کرنے کی شرط پر صرف اتنا کہا کہ یک طرفہ اور جانبدارانہ رپورٹنگ کی کوئی حیثیت نہیں اور اس سلسلے میں غیر جانبدار اور آزادانہ تحقیقات کی ضرورت ہے.